أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم وعلى أهل بيته الطيبين الطاهرين، الهداة المهديين، المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه، بسم الله الرحمن الرحيم. والعصر، إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صدق الله العلي العظيم. انتہائی مختصر سورہ ہے، لیکن اگر غور کیجئے تو یہ اپنی جگہ ایک مکمل کتاب ہے. اس سے پہلے بھی اسی ممبر پر اور دوسرے مقامات پر بھی یہ گزارش کر چکا ہوں کہ قرآن مجید کی شان بلاغت ہی کچھ اور ہے. یہ بظاہر ایک کتاب ہے، لیکن اس کا ہر حرف ایک کتاب ہے، اور اس پر خود دلیل قرآنی سورہ مبارکہ بینہ کی وہ آیتیں ہیں جہاں ارشاد فرمایا گیا ہے کہ بسم اللہ الرحمن الرحیم، لم يكن الذين كفروا من أهل الكتاب والمشركين منفكين حتى تأتيهم البينة، رسول من الله يتلو صحفا مطهرة فيها كتب قيمة. يا أهل الكتاب میں سے جو کافر ہو گئے ہیں اور جو مشرک ہیں، یہ باز آنے والے نہیں ہیں جب تک کہ ان کے پاس حق سبحانہ و تعالیٰ کی طرف سے کوئی کھلا ہوا ثبوت نہ آ جائے. بینہ، یہاں بینہ سے مراد خود رسول اکرم صلی اللہ علیہ وسلم. کی ذات گرامی ہے. اور اس سورہ مبارکہ میں، یعنی سورہ بینہ میں، ایک لحاظ سے مکمل جواب ہے ان اہل کتاب کافروں کا. اہل کتاب میں سے جو کافر ہو گئے ہیں، اور یہ سلسلہ جاری ہے. ماضی میں بھی اہل کتاب کافر ہوتے رہے، حال میں بھی ہو رہا ہے، مستقبل میں بھی ہو. اہل کتاب میں سے جو کافر ہو گئے ہیں وہ ہم سے یہ پوچھتے ہیں کہ بتائیے حضرت موسیٰ نبی تھے، حضرت عیسیٰ ابن اللہ تھے، وہ آ گئے اللہ کی طرف سے نعمت لے کر آئے، اب اس کے بعد کسی نبی کی ضرورت کیا تھی؟ آپ کے محمد آئے تو کیا لے کر آئے، ان کی ضرورت کیا تھی؟ یہ آج کل یہ ڈبیٹ بہت زیادہ بڑھ رہی ہے، آپ یہ سمجھیں کہ اسلام پر اور مسلمانوں پر ہر طرف سے یلغار ہے، غافل نہ رہیے گا، غفلتوں سے بہت نقصان پہنچ چکا، ہر زبان میں اس طرح کے مناظرے برپا کیے جا رہے ہیں، عربی میں، فارسی میں، اردو میں، انگریزی میں، دنیا کی ہر زبان میں، اور یہ سمجھیے کہ ابھی صلیبی جنگیں ختم نہیں ہوئی ہیں، بلکہ صلیبی جنگیں بہت ہی پیچیدہ سے پیچیدہ تر ہوتی چلی جا رہی ہیں۔ تو یہ سوال کہ آدم علیہ السلام سے لے کر موسیٰ علیہ السلام تک نبوتوں کا سلسلہ رہا ہوں، پھر اللہ نے اپنے فرزند کو، حقیقی فرزند کو بھیج دیا نعمت کے ساتھ اور نجات کے ساتھ، مجدہ نجات کے ساتھ، تو پھر محمد کی ضرورت کیا ہے؟ محمد نئی کیا چیز لے کر آئے؟ اس کا مکمل جواب سورہ بینہ میں موجود ہے، یہاں لفظ بینہ سے مراد خود حضرت صلی اللہ علیہ وآلہ وسلم، اور پھر حضور کے لیے کہا گیا رسول من اللہ یتلو صحفا مطہرہ، وہ رسول جو اللہ کی طرف سے آئے اور پاکیزہ صحف، پاکیزہ صحیفوں کی تلاوت کرے، فیہا کتب قیمہ، جس میں قیمتی کتابیں ہیں، ایک کتاب نہیں، کتابیں، توجہ، خود قرآن مجید ایک کتاب نہیں، کتابوں کا مجموعہ ہے، کہنا چاہیے کہ قرآن مجید ایک کتاب نہیں بلکہ مشیت کا پورا کتب خانہ ہے۔ تو قرآن مجید میں یہ سورہ، سورہ عصر، ایک مختصر سورہ ہے نسبتاً، مگر معانی اور مطالب کے اعتبار سے بے پناہ ہے، نمازوں میں اس کی تلاوت کا ثواب ہے، نافلہ نمازوں میں اس کی تلاوت کا ثواب ہے، اور اگر آپ نگاہ غور سے تلاوت فرمائیں تو اس ایک سورے میں پورا دستور العمل ہے اس دور میں زندگی بسر کرنے کا، بطور خاص اس دور میں، بطور خاص اس عہد میں اور اس عصر میں، جس عہد میں ہم زندگی بسر کر رہے ہیں، جس عصر میں ہم زندگی بسر کر رہے ہیں، اس میں زندگی بسر کرنے کا ایک مکمل دستور العمل ہے جو اس سورہ مبارکہ میں موجود ہے، اور یہ قرآن کی اپنی شان بلاغت ہے کہ وہ صرف چند اصول نہیں دے دیتا بلکہ اصول کے ساتھ ساتھ ان اصولوں کا فلسفہ بھی بیان کر دیتا ہے، اس کی حکمتیں بھی بیان کر دیتا ہے، اور نتائج کا بھی اعلان کر دیتا ہے پہلے، چنانچہ اس مختصر سورے میں سب کچھ موجود ہے، فلسفہ تاریخ بھی موجود ہے، تاریخ بھی موجود ہے، اور تاریخ ایسی ہے جو ماضی پر بھی منطبق ہوتی ہے، حال پر بھی منطبق ہوتی ہے، مستقبل پر بھی منطبق ہوتی ہے، اور اس تاریخ کے بھنور میں ڈوب کر ہلاک ہو جانے والوں کی طرف بھی اشارہ کرتی ہے، اور نجات پانے والوں کا مژدہ نجات بھی سناتی ہے۔ عجیب و غریب بیان ہے قرآن، عجیب و غریب بیان ہے قرآن، آواز اس کا اسلوب قسم سے ہوتا ہے، قرآن مجید کے بہت سے ایسے سورے ہیں جو قسم سے شروع ہوئے ہیں، اور بعض سورے ایسے ہیں کہ درمیان میں بھی ان میں قسم کا اسلوب برتا گیا ہے۔ یہ اسلوب ہے، اس قسم کو اس قسم پہ قیاس نہ کریں جو ایک ایسے مدعی سے کھلائی جاتی ہے جس کے پاس ثبوت نہ ہو۔ عدالتوں میں قسم کھلائی جاتی ہے، مگر کس سے اور کب؟ اگر کوئی مدعی ہے اور دعوے کے ساتھ اس کے تمام ثبوت موجود ہیں تو پھر اس سے قسم نہیں کھلائی جاتی، لیکن اگر کوئی مدعی ہے اور اس کے پاس کوئی ثبوت نہیں ہے تو کہا جاتا ہے آپ قسم کھائیے۔ حق سبحانہ و تعالیٰ نے قرآن مجید میں جو قسمیں کھائی ہیں وہ اس قبیل سے نہیں ہیں، نہ وہ مدعی ہے، نہ کوئی مدعا علیہ ہے، نہ کوئی عدالت ہے، وہ کس کی عدالت میں جائے گا؟ نہ وہ ایسا مدعی ہے کہ جو محتاج دلیل و ثبوت ہو، اس کا ہر دعویٰ دلیل بداما ہوتا ہے، حتیٰ کہ اسلوب قرآنی میں بھی، یہ ایک الگ بحث ہے، اسلوب قرآنی میں بھی جو لفظ قرآن مجید استعمال کرتا ہے اور اس لفظ میں جو بیان ہوتا ہے، جو دعویٰ ہوتا ہے، اس کی دلیل وہیں پر پوشیدہ ہوتی ہے، یہ اسلوب قرآنی ہے۔ تو قرآن مجید میں جتنی بھی قسمیں اللہ نے کھائی ہیں وہ اس لحاظ سے نہیں ہے کہ گویا وہ ثبوت نہیں رکھتا، یہ اسلوب کلام ہے، سامع یا قاری کی توجہ کو جلب اور جذب کرنے کے لیے، توجہ کو مناسب کرنے کے لیے، توجہ حاصل کرنے کے لیے، غافلوں کو ان کی غفلت سے چونکانے کے لیے۔ قسم ایک اسلوب ہے، اور دنیا کے تقریباً تمام ادب میں، ہر اس زبان میں جس میں ادب تخلیق ہوتا ہے اس میں یہ اسلوب پایا جاتا ہے، لیکن اگر آپ تمام دنیا کے ادب کو چھانیں، مطالعہ کریں تو دیکھیں گے کہ اس اسلوب کلام کو بھی قرآن مجید نے جس کمال کے ساتھ استعمال کیا ہے اس کی نظیر نہیں ملے گی، اور مل کیسے سکتی ہے؟ یہ کلام خالق ہے، کلام خالق ہے، مخلوق کے کلام میں اس کی نظیر مل نہیں سکتی، ممکن نہیں ہے، ممکن نہیں ہے۔ خود ذات حق سبحانہ و تعالی تو ہی ہے ایسی ذات کے لیس کمثلہ شیء، اس کے جیسی کوئی اور شے نہیں ہے، لیکن ہر وہ شے جو اس کی ہے، اس کی شان بھی یہی ہے کہ اس جیسی کوئی شے نہیں ہے۔ اس کا کلام ہے، تو اس کے کلام کے جیسا اور کسی کا کلام نہیں ہے۔ دیکھیے، اپنے ایمان کو تازہ کیجیے، توحید کو تازہ کیجیے۔ رسول اللہ صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں، نبی ہیں، خاتم النبیین ہیں، امام المرسلین ہیں، محبوب حق ہیں، اور وہ بھی معمولی محبوبیت نہیں رکھتے، یہ اس درجے کے محبوب ہیں کہ ان کی بندگی کرنے والے بھی محبوب الہی بن جاتے ہیں۔ رسول کی محبوبیت کا تو عالم ہی کچھ اور ہے، رسول پاک کی محبوبیت کا تو عالم ہی کچھ اور ہے، جو ان کی بندگی کرتا ہو، جو ان کی دیہڑی پر بندگی کرتا ہو وہ محبوب الہی ہو جاتا ہے۔ بنفس قرآن، یہ کوئی خطابت تھوڑی ہے، یہ کوئی شاعری تھوڑی ہے، قرآن مجید کی آیت ہے، قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ، کہہ دیجئے کہ اگر تم اللہ کی
मोहब्बत रखते हो तो मेरी पैरवी करो, अल्लाह तुमसे मोहब्बत करेगा। कहाँ है मुसलमान, कहाँ है मुसलमान जो रसूल से पूछता है कि यह आपका इरशाद है या अल्लाह का हुक्म? रसूल मेंबर पर कोई बात फरमाए, रसूल मेंबर पे कोई ऐलान फरमाए और मुसलमान ये पूछे कि या रसूलल्लाह ये आपकी तरफ से है या खुदा की तरफ से है, जो रसूल से पलट के ये पूछे कि ये आपकी तरफ से हुक्म है या खुदा की तरफ से हुक्म है, वो इस आयत को सामने रखे कि قُلْ إِن كُنْتُمْ تُحِبُّونَ اللَّهَ فَاتَّبِعُونِي अगर तुम अल्लाह की मोहब्बत रखे हो तो मेरी पैरवी करो। जो मुस्तफा से पलट के पूछे ये आपकी तरफ से या खुदा की तरफ से, फिर वो लुत्फ इलाही का मुस्तहिक हो सकता है, फिर वो सिवाए नफरीन और लानत के और किसी चीज का मुस्तहिक नहीं, किसी चीज का मुस्तहिक नहीं हो सकता। नफरीन का मुस्तहिक, नफरीन का मुस्तहिक। बहरहाल तो सूरत हाल यहां पर अजीब व गरीब है कि परवरदिगार के ऐसे महबूब पैगंबर मखलूक अव्वल इल्लत मुमकिना इल्लत कायनात मखलूक अव्वल इमामुल मुरसलीन, मगर उनकी हदीसें आपके सामने, उनके खुतबे आपके सामने, उनके खुतबों का उसलूब को कुरान मिला के देख लीजिए। एक कैसा उसलूब है? अर्गिस नहीं, अर्गिस नहीं। कुरान मालूम होता है अल्लाह का कलाम है और हदीस मालूम होता है कि ये मखलूक का कलाम है, ठीक है, पढ़ के देखिए, बशर्ते के अदबी ज़ौक हो, बशर्ते के अदबी ज़ौक हो। रसूल का कलाम अल्लाह, अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इरशादात में आपसे खुतबात में कहीं कोई आयत कोट होती है ना, इक्तिबास फरमाते हैं कुरान से, कोई आयत जिक्र फरमाते हैं, तो नुमाया फर्क मालूम होता है कि यहाँ से कोई और उसलूब है और यहाँ से कोई और उसलूब है, नुमाया फर्क मालूम होता है। और यही कैफियत नहजुल बलागा में, नहजुल बलागा अमीन किताब है, नहजुल बलागा में अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम के इरशादात जमा किए हैं अल्लामा शरीफ रज़ी ने, नाम उनका मोहम्मद था, रज़ी गोया उनकी उनका लकब था, शरीफ रज़ी, साथ में इमाम इमाम मूसल काज़िम अलैहिस्सलाम, ये नस्ल से थे गोया उनके पर पोते थे उनके छठी या सातवीं नस्ल में थे। इन्होंने अमीरुल मोमिनीन अलैहिस्सलाम के खुतबों, आपके खतों, आपकी तहरीरों और आपके जुमलों का एक इक्तिबास तैयार किया, एक मजमुआ मुंतखब मजमुआ, एक इंतखाब, इसे मुरत्तब किया नहजुल बलागा के नाम से। और इसमें अमीरुल मोमिनीन अलैहिस्सलाम खुतबे इरशाद फरमाते हैं और दरमियान में अल्लाह सुभानहू व तआला के कलाम से आयतें इक्तिबास फरमाते हैं। तो मुबालाह करने वाला देखता है कि खुतबों में एक रवानी है, गज़ब की रवानी है, नहजुल बलागा के बराबर की अरबी नसर कोई न लिख सका है न क़यामत तक लिख सकेगा। लेकिन उसके बावजूद जहाँ कुरान मजीद की कोई आयत आ गई वहाँ साफ मालूम होता है कि खुतबा अली का है, आयत रब की है। साफ मालूम है कि कौन सा कलाम रब का है, कौन सा कलाम मरबूब का है, कौन सा कलाम खालिक का है, कौन सा कलाम मखलूक का है, कौन सा कलाम माबूद का है, कौन सा कलाम आपका है, साफ मालूम होता है, मालूम ये है खालिक के कलाम की शान। ठीक है, तो परवरदिगार जब कसम खाता है तो उसने कसम के उसलूब को भी इस तरह बरता है कि तमाम शानें जान जमा हो गई और परवरदिगार ये देख के कसम नहीं खाता कि किसी अजीम चीज की कसम खाए। परवरदिगार तो जिस चीज की भी कसम खा लेता है वो अजीम हो जाता है। ये देख के कसम नहीं खाता, सूरज ही की कसम खाएंगे, वो जर्रों की कसम भी खाता, जर्रों ही की नहीं, जब घोड़े दौड़ते हैं हाँफते हैं वो दौड़ते हुए हाँफते हुए घोड़ों की टाखों से निकलने वाली चिंगारियों की कसम। हाँ, मगर शर्त यह है कि वो घोड़े आली के साथ हों। मौलाए कायनात अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहि सलातु वस्सलाम को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक महाज सर करने के लिए भेजा। इस महाज की बड़ी तफसील है, तारीखों में मौजूद है, तफसील मौजूद है। कहीं से खबर आई कि वो लोग हुजूर के खिलाफ शोरिश बरपा करना चाहते हैं। हजरत ने कुछ लोगों को भेजा, वो लोग जैसे गए थे वैसे आ गए। फिर कुछ लोगों को भेजा, वो भी वैसे ही आ गए। अब नतीजा ये हुआ, ये मेरा जुमला याद है ना, मेरा जुमला अब हजरात को याद होना चाहिए। अली अली वो ज़ाते गिरामी है कि किसी का कत्ल करना उनके लिए कमाल नहीं है। किसी का मारना और कत्ल करना अमीरुल मोमिनीन के लिए कमाल नहीं है। इन्होंने तो जब भी जिसको कत्ल किया मजबूरन कत्ल किया। किसी का कत्ल करना अली की फजीलत नहीं, मजबूरी है। शूमिय किस्मत उसकी जो अली जैसे सरचश्मे हयात से जिंदगी ना ले बल्कि मर जाए। लेकर कोई अली के हाथों से मर जाए, शूमी किस्मत है और उसके जहन्नमी होने में शुबा नहीं है जो कभी भी अली के मुकाबले पर आ जाए। ये कुरान है, अली इब्न अबी तालिब को भेजा पैगंबर ने, आप गए, आपकी हर जंग में स्ट्रेटजी अलग अलग होती। जो छोटी सी जमात हजरत के साथ थी उसे सर पर दौड़ाया और घोड़े हाँकने लगे और सुबह सहर के वक्त फजर के वक्त हमलावर हो गए और मुख्तसर अस्कलाम फतहयाब हुए। ये तो कहने की जरूरत ही नहीं होती है, अली अगर हमलावर होगा तो फतेहयाब ही होगा। आगे ये तो यूं ही कह दिया मैंने, अली हमलावर हो तो ये कहने की जरूरत नहीं कि फतेहयाब हुए, ये सरनविश्त मालूम है, हमलावर हुए फतेहयाब हुए वापस हुए फातिहाना शान से। मगर जंग अहज़ाब की शान अलग थी, इस जंग की शान अलग थी। ये चूंकि दूर थी मदीने से काफ़ी दूर, तो इसकी खबर कौन लाता, कबल इसके कि अली वापस आते खबर देने वाले ने खबर दी, अल्लाह ने खबर दी, जिब्राइल सूरह वल आदियात लेकर आए, पैगंबर मस्जिद में तशरीफ लाए, नमाज पढ़ी और सूरह अलहम के बाद सूरह वल आदियात की तिलावत की। वो उस वक्त तक किसी के सामने तिलावत नहीं की थी, इसलिए कि उसी वक्त नाजिल हुई थी। जब नमाज खत्म हुई तो लोगों ने कहा या रसूल अल्लाह क्या कोई नया सूरा नाजिल हुआ है, कहा हाँ ये नया सूरा नाजिल हुआ है, दरअसल ये सूरा मुजदा है अली की फतह का, देखो अली आ रहा है। देखो अली फातिहाना शान से वापस आ रहे हैं। तो ये सूरह मुबारक जवाना ने अजीज कितनों को याद है सूरह वाला दिया। मैं फिर कहूँ ना, कल कहा था मैंने क्या परवरदिगार करवट करवट जन्नत नसीब फरमाए तमाम शुअराए अहले बैत को और तमाम जाकिरीन अहले बैत को। सैयद वहीदुल हसन हाशमी अगर कोई मनकबत लिखें तो आप याद भी करते हैं और सुनते भी हैं और पढ़ते भी हैं। अल्लाह ने अली की मनकबतें लिखी हैं, अल्लाह सुबहानहु व तआला ने पैगंबर की नातें लिखी हैं, अली की मनकबतें लिखी हैं, अहले बैत की मनकबतें लिखी हैं कुरान में। वो मनकबतें वो नातें आपको याद होनी चाहिए। और नमाज सुबह में पहली रकात में सूरह अलहम के बाद सूरह वल आदियात पढ़ने की आपको सआदत हासिल होनी चाहिए। मैं 8-9 दिन हूँ, सूरह वल आदियात में 11 आयतें हैं छोटी छोटी, मैं देखूंगा कि जवानों में से कितने आके मुझे सूरह वल आदियात सुनाते हैं। होमवर्क है ना, एक सलावत पढ़िए मोहम्मद। ये जवान जो मेरे करीम है ये तो सबसे पहले इन्हीं से सुनना होगा, सबसे पहले इन्हीं से सुनेंगे। अब ये देखिएगा कि कल ये मेंबर के करीब बैठते हैं या नहीं। एक सलावत पढ़िए मोहम्मद। जिस चीज़ की कसम खा ले वो चीज़ अजीम हो जाती है, चाहे घोड़ों की टापों से निकलने वाली चिंगारियां हो, चाहे सूरज जैसा रोशन जिर्म हो, इतना बुजुर्ग सितारा वशम से सूरज की कसम खाई, चांद की कसम खाई और घोड़े की टापों से निकलने वाली चिंगारियों की कसम खाई और हमला आवर होने वाली मुस्लिम जमात के हमले से उठने वाले गुबार की कसम खाई। हक सुभानहू व तआला उसकी शान है, जिस चीज की कसम खा ले वो शय अजीम हो जाती है। यहां परवरदिगार सूरह असर में असर की कसम खा रहा है। ये बात तो जहन में आ गई ना कि कसम का, ये ना पूछेगा अल्लाह कसम क्यों खाता है, अल्लाह को जरूरत नहीं कसम खाने की, वो हमारे जहन को झंझोड़ने के लिए कसम खाता है, वो मुल्तफित करने के लिए कसम करता है। ये एक उसलूब कलाम है, पुरशिकोह उसलूब कलाम है, उसलूब खिताब है। अब यहाँ पर ये ज़रूर है कि परवरदिगार जब जो लफ्ज़ जो कलिमा जहाँ हक सुभानहू व तआला इस्तेमाल करता है उसकी मानवियतों की तहों तक पहुँचना भी आम इंसानों के लिए आसान नहीं है। जिस तरह कुन है ज़ाते बारी ताला तक पहुंचना मुमकिन नहीं है, वैसे ही कुन हूं उम पे कला में बारी ताला तक पहुंचना भी आसान नहीं, इल्ला ये कि वो हक सुभानहू व तआला ने खुद उसे वाजे और रोशन फरमा दिया। अब लफ्ज असर पे गौर कीजिए, वाओ तो कसम के लिए आता है अरबी में, कसम के लिए तीन हर्फ आते हैं, वाओ बे और ते, वल्लाह यानी अल्लाह की कसम, बिल्लाह यानी अल्लाह की कसम, तल्लाह यानी तल्लाह यानी अल्लाह की कसम, तीन हर्फ कसम के लिए आते हैं। या अगर ये हर्फ इस्तेमाल ना हो तो फिर खुद फेल कसम का आएगा, ओक्सेमो कसम खाता हूं, अगर फेल नहीं आएगा तो हर्फ आएगा, ठीक है ना। अच्छा, ये तीन हर्फ कसम के लिए आते हैं, यहाँ वाओ कसम के लिए। ये अलग बहस है कि यहाँ बे इस्तेमाल ना करके वाओ क्यों आया, मैं फहरिस्त गिना देता हूँ रिसर्चर्स के लिए, रिसर्च आप करते रहें। ये बहस अगर हर तीन है हरूफ कसम में से वाओ बे ते, तो यहाँ ते क्यों नहीं आया, बे क्यों नहीं आया, वाओ ही क्यों आया, इसमें भी कोई हिकमत होगी, या लिसानी हिकमत होगी, या बलागी हिकमत होगी, या मानवी हिकमत होगी, कोई सबक तो होगा। ये सब एक मुफस्सिर के लिए, मुफस्सिर के ज़ौक की बात है, और ये नहीं कि ये सब लफ्जी बहसें हैं। हर लफ्जी बहस किसी न किसी मानवी नतीजे तक पहुंचाती है। वल आसर कसम है आसर की, कल मैंने अर्ज किया कि आसर के मानी अरबाब लुगत ने लिखे हैं जमाना, लेकिन मैंने अर्ज किया कि सिर्फ एक जमाना ही मानी नहीं है, मुतलक़े जमा यानी आसर बमाना दहर, लेकिन दहर दहरन और आसर आसरन दोनों में बहुत जमीन आसमान का फर्क है। बस पहली बार अर्ज करना, अरबी जबान का ज़ौक अगर हो तो ये मकामात और रोशन होंगे और इसकी बलागतें सामने आएंगी कि दहर में क्या फर्क है और आसर में क्या फर्क है। दहर में सबात और तसलसल है, आसर में तगैर और इज़्तिराब है, दहर में सबात और कयाम है, आसर में इज़्तिराब और तकल्लुब है, दहर में सुकून और सबात है, आसर में इज़्तिराब और शिद्दत है। ऐन जहां हर्फ ऐन आता है वहां कुव्वत और शिद्दत के मानी पाए जाते हैं, कुव्वत और शिद्दत। स्वाद जहां आता है वहां एक फिशार और तकल्लुक के मानी आते हैं, और रे जहां आता है, अरबी में ऐन और स्वाद का मादा मौजूद है, ऐन और स्वाद के मादे में शिद्दत के मानी है, ऐन और स्वाद और रे के मादे में फिशार के मानी है, तकल्लुक और इज़्तिराब के मानी है, एक मौज दूसरी मौज पर जवा के पलटती है, तकल्लो और इज़्तिराब, और फिर एक मलजा तक पहुंचने के मानी भी है, आसिर के मानी है किसी शय को हासिल करने वाला, आसरतुन आसरह के मानी है मलजा माहवा, किसी ठिकाने पर पहुंच जाना, किसी पनागाह पे पहुंच जाना। अब इस एक आयन स्वाद रे तीन हरफों ने क्या कयामत बर्पा कर दी। आप सोचिए कि यहां पर वल आसर की कसम क्यों खाई गई, और अगर ये तीनों, अगर ये मानी, ये मानवी दकीका संधि सामने रहे तो फिर मालूम होगा कि तीन हरफों में हक सुभानहू व तआला ने वासरिन भी नहीं कहा, वल आसर कहा। अब आसर एक लफ्ज़ पर अलिफ लाम का इजाफा हुआ, तो ये क्यों इजाफा हुआ, ये सब फहरिस्त गिना रहा हूं, तहकीक करना आपका काम है, वरना ये दो तीन दिन की मजलिसों में तो सारा बयान हो नहीं सकता। इसे कहते हैं ना कि जमीन जरखेज है, तो फिर उसमें तो खुमरेजी ऐसी होनी चाहिए कि शजर कारी का मौका अच्छा रहेगा हजरत के लिए। वल आसर, इसीलिए कल मैंने अर्ज किया था मजलिस के तकरीबन इख्तिताम पर कि वल आसर में परवरदिगार ने पूरे फलसफे तारीख को समो दिया है। कार्ल मार्क्स और उनसे पहले हेगल और उनके बाद मादी फलसफियों ने जदलियत का फलसफा पेश किया, डायलेक्टिसिज्म, मटेरियल डायलेक्टिसिज्म, हिस्टोरिकल डायलेक्टिसिज्म, हिस्टोरिकल डिटर्मिनिज्म, ये सब बड़े मोटे मोटे अनावीन हैं जो हिस्ट्री के और सोशल साइंसेस के स्टूडेंट्स को और यहाँ तक के पॉलिटिक्स के स्टूडेंट्स को, पॉलिटिकल साइंस के स्टूडेंट्स को परेशान करते रहते हैं। और यहाँ भी प्रोग्रेसिव राइटर्स एसोसिएशन के बचे खुचे लोग होंगे तो वो लोग जानते होंगे इन मबाहिस को कि अदब में भी इस पर बड़ा काम हुआ, बड़ी तर्जमानी की गई। मैं खुलासे के तौर पे एक वर्जन का खुलासा आज कर रहा हूँ, हालांकि मादी जदलियत से पहले मानवी जदलियत का भी एक नज़रिया पाया जाता है। बहुत संजीदा बहस हो गई आपके लिए, ये उसको नया तो नहीं है, कई बरस से बर्दाश्त कर रहे हैं मुझे तो ये भी बर्दाश्त कर लीजिए। अब जो मशहूर वर्जन है वो ये है कि तारीख इस तरह आगे बढ़ती है कि पहले एक सूरत हाल होती है, फिर उसी सूरत हाल के बतन से उसकी मुतजाद सूरत हाल पैदा होती है, उसी के बतन से उसी की कोख से उसकी जिद वजूद में आती है और फिर ये दोनों एक दूसरे से टकराते हैं और फिर एक तीसरी सूरत हाल वजूद में आती है। थीसिस, एंटीथीसिस और सिंथेसिस, ठीक है ना। तारीख इस तरह आगे बढ़ती है, तारीख के कदम कैसे आगे बढ़ते हैं, हिस्ट्री आगे कैसे बढ़ती है, हिस्ट्री का जो फ्लो है वो किस तरह है। एक सूरत हाल होती है, फिर उस सूरत हाल के खिलाफ खुद उसी की कोख से उसकी जिद जन्म लेती है, जिद जन्म लेती है। अब ये जिद में और असल पहले से कायम सूरत हाल में टकराव होता है और यहां फिशार वजूद में आता है। ये फिशार वजूद में आता है, इस फिशार के बाद फिर तीसरी सूरत हाल पैदा होती है। वाज़े है, इसी तरह तारीख आगे बढ़ती रहती है। अब सूरत हाल ये है कि तारीख का फलसफा चंद लफ्जों में खुलासा है, अब इसकी तफसीलात बहुत है, ठीक है। मैं अर्ज करता हूं कि इस सूरे की रोशनी में इस पूरे फलसफे की सही कराहत मुमकिन है, इस फलसफे की सही सूरत हाल यहां है। वल आसर इन्नल इंसान लफी खुसर, जमाने की कसम इंसान घाटे में है, यानी जो भी सूरत हाल होगी बाद में उसकी जिद वजूद में आएगी, फिशार वजूद में आएगा, ज्यादातर उसमें नुकसान होगा, मगर निजात की राह भी मौजूद है।
क्या बात,
सूरत हाल के बाद से अब खुल के कोई इल्मी बहस भी कीजिए तो जब कुर्सियों पर इंतजार की कुर्सियों पे जाहिल बैठे हों तो हर चीज वो अपने खिलाफ समझते हैं। मुश्किल ये, मुश्किल ये है कि अगर इंतजार की कुर्सियों पे जाहिल बैठे हों तो आप कोई इल्मी डिस्कशन भी, आप देखिए कितने ओदबा, कितने शुआरा, कितने उलमा मुख्तलिफ हुकूमतों में जेल में चले गए। क्यों चले गए? एक शायर को आप जेल में किस लिए भेजें, एक अदीब को, एक सहाफी को, एक आलिम को, किस लिए? इसलिए कि इसके वजूद से खसरा है, आज 20वीं सदी में, 20वीं सदी में यही इस मुल्क में, मैं यूं ही आजादाना तौर पे, क्योंकि अदब का भी मुताला रहता है जारी, तो यूं ही किसी खास, यहाँ कितने शुआरा थे इस मुल्क में जिनको सलाखों के पीछे जाना पड़ा, हैं? फैज अहमद फैज, हबीब जालिद, एहसान दानिश वगैरह वगैरह, बहुत से आपके मानूस शुआरा हैं ना, हैं? क्यों मालूम है, ये दानिश्वर है, ये शायर है, ये सोचता है, ये माशरे के दिल की धड़कनों की तर्जमानी करता है, इसलिए कुर्सी इख्तदार पर बैठने वाले को इससे खतरा है। अगर इस बात को समझ लें तो फिर समझ में आएगा कि दौरे बनू उमैया और बनू अब्बास में अहले बैत मज़लूम क्यों रहे। बात समझ में आ जाए, अली 25 साल खामोश क्यों रहे, खाना नशीन, हसन खाना नशीन क्यों रहे, इमाम सैयद सज्जाद ज़ैनुल आबिदीन ये जिंदान, और उसके बाद भी पूरी जिंदगी इस तरह गुजारी जैसे जिंदान में हो, खाना नशी, इमाम बाकर, इमाम सादिक, थोड़ी सी आजादी थी मगर फिर भी हुकूमतों की नजर थी। देखो जाफर सादिक के दर पे इतना मजमा क्यों जाता है, इमाम मुसल काविन की पूरी जिंदगी कैद में गुजर गई, इमाम मोहम्मद तकी, इमाम हसन अस्करी, इमाम अली नकी, सारे इमामों की जिंदगियां ज्यादातर कैद व बंद या तन्हाई में क्यों गुजरी, इसलिए कि कुर्सी इख्तदार पर जहल था। कुर्सी इख्तदार पर जुल्म था, जुल्म अदल को बर्दाश्त नहीं कर सकता, अदल की उठने वाली आवाज को बर्दाश्त नहीं कर सकता, और जहल किसी इल्म की आवाज को बर्दाश्त नहीं कर सकता। तो ये एक रुख है तारीख का, एक सूरत हाल होती है, उस सूरत हाल से उसकी जिद जन्म लेती है, और फिर उसके बाद एक तीसरी सूरत हाल वजूद में आती है, और इस सब इनकलाब व तकल्लुब में, इस सब उलट फेर में, इस सब इस तमाम कश्मकश में नुकसान होता है, नुकसान होता है। डिपेंड करती है ये बात इस पर कि किसका हदफ क्या है, कौन किस चीज को हासिल करना चाहता है, और मशीयत इलाहिया की निगाह में वाकअन फौज व फलाह व नजात व नजाह किसे कहते हैं। तो यह पूरी सूरत हाल बहुत तफसील से जेरे बहस आ सकती है इस एक सूरे की पहली आयत में। जितने भी नजर यहां है तारीख हैं वो सब यहां जेरे बहस आ सकते हैं इस एक फकरे में। वल अस्र इन्नल इंसान लफी खुसर, जमाने की कसम इंसान तो घाटे में है। इल्ला लदीना आमनु, सिवाय उनके जो ईमान लाने वाले हैं, ईमान कबूल करने वाले हैं, वामिल सालिहात, और आमाले सालिहा बजा लाने वाले हैं, वतवासो बिलहक, और एक दूसरे को हक की ताकीद करने वाले हैं, वतवासो बिसबर, और एक दूसरे को सब्र की ताकीद करने वाले हैं। जिनमें ये सिफतें होंगी वो हर घाटे से मुस्तस्ना होंगे। तवज्जो रखिएगा, ये दर्स, ये सबक कुरानी सबक है, कुरान का ये सबक अहले बैत की सीरत की रोशनी में लेकर जाएं। جوانان عزیز بطور خاص آپ سے گزارش کر رہا ہوں, دنیا کے فریب میں نہ آنا, ایمان اور عمل صالح, حق اور صبر, اس کا دامن ہاتھ سے نہ چھوٹنے پائے, نجات تو تمہارا مقدر بن کر رہے گی. اور اگر کہیں بے صبری سے کام لیا, کہیں حق کا دامن ہاتھ سے چھوٹا, کہیں عمل صالح کرنے میں کوتاہی ہوئی, کہیں ایمان قبول کرنے میں کمزوری آ گئی, بس پھر گھاٹا ہی گھاٹا ہے, پھر گھاٹا ہی گھاٹا ہے. دنیا بہت فریب کار ہے, دنیا بہت فریب کار ہے, ہر ایک کو فریب دینے کی کوشش کرتی ہے. علی تک کو فریب دینے کی کوشش کی, تبھی تو امیر المومنین نے فرمایا دنیا غری غیری, جا میرے علاوہ کسی اور کو فریب دینا, اللہ تو کی سلاسا میں نے تجھے تین طلاقیں دی ہیں, لا رجعت بعدها, اس کے بعد کوئی واپسی نہیں ہے. جوانان عزیز, میں آپ کو دنیاوی اعتبار سے کمزور نہیں دیکھنا چاہتا ہوں, لیکن ایک بات عرض کرنا چاہتا ہوں, باپ جس ماں کو طلاق دے دے اس ماں کی بس اتنی ہی عزت رکھنا. سمجھ رہے ہیں آج زندگی اس دنیا میں جینے کا اصول لے کے جاؤ, قرآن اور مولا علی کے ارشادات کی روشنی میں, قرآن اور رسول اللہ اور مولا علی ان کے ارشادات سنو. قرآن نے کیا کہا, زمانے کی قسم, انسان گھاٹے میں ہے, الا الذين امنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر, سوائے ان کے جو ایمان قبول کریں. یہ ترجمہ یاد رکھنا, ایمان قبول کریں, اس پر بحث ہوگی, اس پر بحث ہوگی کہ میں جو کہہ رہا ہوں ایمان قبول کریں, یہ نہیں کہہ رہا ہوں ایمان لائیں. اس پر بڑی دقیق علمی بحث ہوگی, لفظی نہیں, علمی بحث ہوگی. یہ نہیں کہہ رہا ہوں کہ ایمان لائیں یا جو لوگ بھی ایمان لانے والے ہیں یا جو بھی مومن ہیں, نہیں, جو ایمان قبول کریں اس پر بحث ہوگی, سوائے ان کے جو ایمان قبول کریں یا صالحات بجا لائیں, نیک کام کریں, اور حق اور صبر کی تاکید و تلقین کریں, ان کے لیے نجات ہے, ان کے لیے فوز و فلاح ہے. یہ قرآن کہہ رہا ہے. حضور کا ایک جملہ ہے, فرمایا انا وعلی ابا هذه الامه, میں اور علی اس امت کے باپ ہیں. کیا فرمایا, انا وعلی ابا هذه الامه, میں اور علی اس امت کے باپ ہیں. علی کا مرتبہ پہچانا, رسول تو باپ ہیں, مگر علی کیوں باپ ہیں؟ کسی اور کو رسول کے برابر لایا جا سکتا ہے علی کے سوا اس مقام پر؟ نبوت ختم ہو گئی محمد ابن عبداللہ پر, رسالت ختم ہو گئی, اب اس کے بعد کوئی نبی نہیں ہے, ممکن نہیں ہے, علی نبی نہیں ہے, علی رسول نہیں ہے, مگر نفس رسول ہیں. نفس رسول ہونے کی حیثیت سے پیغمبر فرمانے, انا وعلی ابا هذه الامه, میں اور علی اس امت کے باپ ہیں. اس اولاد کے بارے میں کیا سوچا جائے جو باپ ہی کی حرمت کا لحاظ نہ کرے؟ کیا سوچا جائے؟ بہرحال یہ ایک فقرہ سامنے رکھا. اس کے بعد مولا علی کا جملہ, کسی نے پوچھا یا علی دنیا سے ہمیں محبت تو ہے, آپ میں سے کون ہے جسے دنیا سے محبت نہیں, اور تھوڑی سی تو خدا داد ہے, خدا داد ہے, اس دنیا میں بھیجا ہے اللہ, اللہ نے بھیجا ہے. تو حضرت نے کیا فرمایا, کیا لطیف تشبیح ہے, کیا لطیف تشبیح ہے. فرماتے ہیں کہ الدنیا کل ام الرجل, دنیا کی حیثیت کسی فرد کے لیے, کسی مرد کے لیے ماں جیسی ہے. ولا یلام الرجل علی حب امه, اور اگر کوئی اپنی ماں سے محبت کرے تو اسے ملامت نہیں کی جا سکتی. کیا بلیغ جملہ ہے. اس جملے میں کیا درس ہے، کیا نصیحت ہے، اور دنیا سے محبت کرنے کا کیا ادب سکھایا گیا ہے. دنیا کل ام رجل، ایک مرد کے لیے دنیا ماں کی طرح ہے. مادر وطن کہتے ہیں یا نہیں، مادر گیتی کہتے ہیں یا نہیں، مادر فطرت کہتے ہیں یا نہیں، دنیا ماں کی طرح ہے. اور کوئی اگر اپنی ماں سے محبت کرے تو اسے ملامت نہیں کی جا سکتی، مگر شرط یہ ہے کہ وہ اس سے ویسی محبت کرے جیسی بیٹے کو ماں سے ہوتی ہے. دنیا کو کسی دوسری نظر سے نہ دیکھنا. اور اس جملے کے بعد اس فقیر کا جملہ یاد رکھنا کہ ماں تو ہے مگر ایسی ماں ہے جسے باپ نے طلاق دے دی ہے. اب اسے اس کی حد میں رکھنا، حد سے آگے نہ بڑھنے دینا. صلوات پڑھ لیجئے محمد. یہ بھولے نہیں ہیں کہ سورہ ولادیات یاد کرنے کے لیے بھی کہا ہے. سورہ ولادیات کی بڑی برکتیں ہیں، نماز میں یہ سورہ بھی پڑھا چکے ہیں. ویسے کل میں نے کہا تھا صرف دو سورہ یاد کر لیجیے، ہم دور کون سر، وہ بھی ٹھیک ہے اگر کوئی مجبور ہے، مجبور ہے، وقت نہیں ہے، معذور ہے، نہیں سیکھ پاتا، تو کم سے کم یہ 10 آیتیں سیکھ لیں. لیکن ماشاءاللہ آپ حضرات معذور تھوڑی ہیں، ہینڈی کیپ تھوڑی ہیں. آپ کا یہ ساؤنڈ باکس جو ہے اس میں کوئی خلل نہیں ہے، آپ کے جو مخارج ہیں سلامت ہیں. تو آپ اس ہنجرے کا، اس دہن کا، اس زبان کا، اس سر کا صحیح استعمال کیجیے، ٹھیک ہے نا. ہاں تو بارہ اور یہ سبق یاد رکھیے گا. بس اب گفتگو کو مختصر کرتا ہوں. کل میں نے گزارش کی تھی کہ والعصر کے معنی کتنے ممکن ہیں. ایک عصر جو گویا کہ دہر کا مترادف ہے، یعنی ازل سے ابد تک جو تسلسل زمان ہے، والعصر زمانے کے پسند انسان بھاگ. دوسرے اگر کسی خاص عہد کا تصور کریں تو پھر عصر نبوت ہے، عصر عصمت ہے. اگر عصر نبوت کو اور بڑھائیں تو پھر عصر عصمت، اور ظاہر عصر عصمت ہمارے ہاں کیا ہے معلوم ہے، ٹھیک ہے نا. عصر عصمت، عصر عصمت کی قسم، جو عصمت کے درس سے روگردانی کرے گا ظاہر ہے وہ گھاٹے کا سودا کرے گا. پھر عصر سے مراد میں نے کہا غدیر کا اعلان کب ہوا تھا؟ عصر کے وقت. صبح صبح کیوں نہیں کیا اعلان رسول نے؟ صبح سویرے کر دیتے، نماز ظہر پڑھنے کے بعد جب عصر کا وقت داخل ہو گیا تو اعلان کیا تاکہ مسلمان جب بھی سورہ عصر پڑھے تو خسارے سے بچنے کی فکر کرے. جب بھی سورہ عصر پڑھیں گے تو عصر غدیر یاد رکھیے گا، اس لیے کہ اس وقت اعلان کیا تھا پیغمبر نے ولایت کا. اچھا، اور اس عصر کا جب بھی عصر کا تذکرہ ہوگا تو بہت سے منظر نگاہوں کے سامنے آئیں گے. عام طور پر جب عصر کا تذکرہ ہوتا ہے تو ڈوبتے ہوئے سورج کا تصور کر کے دل ڈوبنے لگتا ہے، سب کا دل ڈوبتا ہے. یہ دل کا ڈوبنا بھی خسارے کا ایک احساس ہے، زیاں کا ایک احساس ہے کہ ہماری زندگی کی پونجی سے ایک دن اور گیا، عمر گھٹی، آج جو کچھ کر سکتے تھے نہیں کر سکے، آج کا دن ضائع ہو گیا، برباد ہو گیا. कि आज जो हम कमा सकते थे नहीं कमा पाए, आज जो कामयाबी हासिल कर सकते थे नहीं हासिल कर पाए। डूबता हुआ सूरज हमेशा खसारे का एहसास दिलाता है। इल्लल्लज़ीना आमनू, मगर कोई साहिबे ईमान हो, ईमान कबूल करने वाला, तो सूरज पलटने की हदीस भी उसे खसारे से बचने का मुज्दा दे दिया है। दिन गुजर जाए अगर मजबूरी में गुजरे, या अगर ताहते हक में गुजरे, दिन अगर ताहते हक में गुजरे और काम बाकी रह जाए, तो हरगिज़ ये समझना कि अब ये काम नहीं हो पाएगा, बशर्ते कि बाकी दिन भी ताहते हक में गुजरे। सूरज पलटा क्यों था, किसके लिए पलटा था? अब बहुत से लोग सिरे से इस रिवायत का, इस हदीस का इनकार करते हैं। इनकार की वजह कोई नहीं, सिर्फ इसलिए कि अली का नाम नहीं छोड़े। कोई वजह नहीं है इनकार की, वरना मौजजा है, मौजजा तो रसूल का है ना, मौजजा किसका, रसूल का। और जो लोग इस बात को भी नहीं तस्लीम करते, उनके लिए मौजजा अल्लाह का है। सारे मौजजे अल्लाह दिखाता है नबियों की हकानियत को साबित करने के लिए, ये बताने के लिए कि ये मेरी तरफ से भेजा गया नबी है, उसकी नबूवत की तस्दीक के लिए उसके हाथों पर मौजजा अल्लाह जाहिर फरमाता है। तो रसूल अल्लाह के नबी हैं। अब रसूल अगर दुआ करें परवरदिगार सूरज पलटा दे, तो क्या अल्लाह ताला से नामुमकिन है कि सूरज पलटा दे? अल्लाह ताला हुजूर की हर दुआ कबूल करेगा, ये दुआ कबूल नहीं करेगा? यकीन कीजिए, मिजाज हमारी उम्मत मुस्लिमा का ऐसा ढाला गया है कि अगर इस रिवायत में अली के अलावा किसी और का जिक्र होता ना, तो हर मस्जिद में इसी रिवायत का जिक्र होता। मौला का जिक्र, अली का जिक्र। अरे हम कहते हैं मौलाए कायनात, तो इस पर भी एतराज होता है। आप अली को मौलाए कायनात कहते हैं, अच्छा रसूल को आप क्या मौलाए कायनात नहीं समझते? रसूल मौलाए कायनात हैं जी, हैं तो रसूल ही ने तो कहा है जिसका मैं मौला हूँ। कल एक जुमला रह गया था मुझे, बाद में हमारे बिरादर अजीज मुकर्रम उलामा उबाद जाफरी साहब ने याद दिलाया, कहा एक जुमला आपने कराची में कहा था वो भी दोहरा देते, वो कल नहीं दोहराया था तो आज दोहरा देता हूँ। जरा तसव्वुर कीजिए, मैं यहाँ मजलिस पढ़ रहा हूँ, ऐलान पहले से है, सबको मालूम है, हर साल तकरीबन मजलिसें ये होती हैं, मैं आऊँ या ना आऊँ ये मजलिसें तो होंगी। अब कई बरसों से ये रिवायत कायम है कि मैं आ रहा हूँ, पहले से ऐलान है, पोस्टर है, सब कुछ है, मालूम है कि ये आएंगे मजलिस पढ़ेंगे। अच्छा मजलिस हुई, सब लोग दूर दूर से आए। अब मजलिस के बाद जब यहाँ से लोग जा रहे हों, तो जो असल मकसद था तो हासिल हो गया, बताएंगे। अब मैं अगले किसी चौराहे पर खड़ा हो जाऊँ, और ये अली नईम साहब हैं माशाल्लाह, बहुत ही तवज्जो के साथ और एहतियात के साथ गाड़ी ड्राइव करते हैं, मैं इन्हीं की गाड़ी में बैठता हूँ और किसी की गाड़ी में नहीं बैठता। अब इनसे कहूँ यहाँ गाड़ी रोक दो चौराहे पर, यहाँ तो मिंबर है, वहाँ किस पे सवार हूँ? गाड़ी की छत पे सवार हो गया। अच्छा सवार हो के मैंने कहा सबको रोको। अब ये बच्चे जवान सब हमारे साथ रहते हैं, सिक्योरिटी के लोग, ये पुलिस सब, भाई जितने हैं मजमा जो था ना, सबको रोको, जो अपने अपने घर जा रहे हैं तो रुक जाओ, मौलाना एक बात कहना चाहते हैं, सबको वापस बुलाओ, सबको वापस बुलाओ, सबको वापस बुलाओ। جو رہ گئے انہیں بھی بلاؤ, جو آگے بڑھ گئے پیچھے بلاؤ, سب کا انتظار کرو. انتظار ہوا کہاں, چوراہے پہ انتظار ہو رہا ہے. ٹھیک ہے, اب اس کے بعد میں کہوں کہ حضرات میں آپ کو بتانا چاہتا ہوں کہ بدر حیدر صاحب میرے بہت اچھے دوست ہیں. سننے آپ لوگ نہیں آئیں گے, کیونکہ یہ طے کر لیں گے کہ اب آج اب مولانا ختم ہو چکے ہیں, جتنا پڑھنا تھا پڑھ چکے, اب کوئی خاص ان کے دماغ پر حملہ ہو گیا. یہ کسی بات بتانے کے لیے کہ یہ میرے دوست ہیں, اور دیکھیں جن جن کا میں دوست ہوں یہ ان کے دوست ہیں. قسم اس سے بھدا اور اس سے زیادہ تکلیف دہ کوئی مذاق بھی ہو سکتا ہے؟ اس سے زیادہ تکلیف دہ کوئی مذاق ہو سکتا ہے کہ تھکا ہوا مجمع اپنے اپنے گھر جا رہا ہے, اسے چوراہے پہ روکا ہے اور کہہ رہے ہیں کہ صاحب دیکھیں یہ بدر حیدر صاحب میرے دوست ہیں, اور جو جو میرا دوست ہے وہ ان کو بھی اپنا دوست سمجھے. سبحان اللہ, اگر آپ مجھ سے, میں تو یوں ہی برعکس نہند نام زنگی کافور عقیل نام رکھنے سے کوئی عقل مند تھوڑی ہو جاتا, میں تو یوں ہی گویا کہ بے عقل انسان ہوں, بے علم انسان ہوں, بے عمل انسان ہوں, جاہل محض. تو جناب والا آپ مجھے تو معاف کر دیں گے, مگر رسول بات سمجھ میں آتی ہے, جس کے دل پر قرآن حکیم نازل ہوا, جو پیغمبر بھیجا گیا کتاب و حکمت کی تعلیم کے لیے, جسے اللہ کی حکمتیں نصیب ہیں, حکیم الہی, جسے علم لدنی حاصل ہے, علم وحی حاصل ہے, وہ اپنی امت کے ساتھ نعوذ باللہ ایسا مذاق کرے گا کہ ادھر ادھر جو جہاں سے راستے جدا ہوتے ہیں, مفرق الطرق, راستے جدا ہوتے ہیں, وہاں سب کو روکا, ممبر بنوایا. میں نے گاڑی کی مثال یوں ہی تھوڑی دی تھی, گاڑی کی چھت پہ سوار ہونا اور اونٹ کے کجاوے پہ سوار ہونا, اس زمانے میں سواری اونٹ تھا, آج کی سواری کار ہے. اب وہ کجاووں کو اتار کے اس کا ممبر بنایا گیا, اس پہ سوار ہوئے تو کیسا منظر رہا ہوگا. اس کے بعد اعلان کیا, من کنت مولا صحابہ علی المولا, تو اس کے یہ معنی ہو ہی نہیں سکتے کہ میں جس کا دوست ہوں یہ علی اس کے دوست ہیں. معنی یہ ہے کہ میں بھی مولا کائنات ہوں, علی بھی مولا کائنات. اللہ کے لیے محال ہے نہیں, اور اگر وہ نظریہ لیجئے کہ نہیں معجزہ خود فعل پیغمبر ہوتا ہے, تو جب اللہ نے انہیں مالک کائنات بنا دیا, مولا کائنات بنا دیا, ذرہ ذرہ مودی اے محمد ہے, ذرہ ذرہ اطاعت گزار مصطفیٰ ہے. اگر مصطفیٰ چاہیں تو کیا سورج پلٹ نہیں سکتا؟ اور سنتے جائیے, آپ کے لیے ایک حدیث رد الشمس قابل قبول نہیں ہے. ہمارے پاس تو دو حدیث رد الشمس ہے. ایک رد الشمس وہ ہے جو رسول کی زندگی میں رسول کی دعا سے ہوا تھا, اور دوسرا رد الشمس وہ ہے کہ جو علی کی زندگی میں بعد رسول سورج پڑتا ہے, یہ بتانے کے لیے کہ رسول جس طرح مولا کائنات تھے, علی اسی طرح مولا کائنات. اور اس لیے دو مسجدیں موجود ہیں رد الشمس کی, ایک مدینے میں جسے منعقد کر دیا گیا, مگر بہرحال سب جانتے ہیں کہ مسجد رد الشمس وہاں تھی, اور ایک عراق میں حلے میں رد الشمس کی مسجد موجود ہے. اب سائنسی سوالات میں کیسے ممکن ہے یہ سب, پھر کبھی اب طاقت میری جواب دے رہی ہے, بلکہ جواب دے چکی ہے, یہ کبھی پھر بحث ہوگی انشاءاللہ. لیکن عصر کے ہنگام کو انسان جب دل ڈوبنے لگے تو رسول و علی کے اشارے سے ابھرتے ہوئے سورج کا تصور کر لے تو نجات ہی نجات. اِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ. بس گفتگو ختم کر دی میں نے. کل میں نے کیا کیا تھا, یہ سب فلسفہ, یہ سب منطقی بیان, یہ سب بیان اپنی جگہ, مگر اس سورے کی روح وہی ہے. کیا جو میں نے کل عرض کیا تھا کہ سورہ عصر کو فریاد بھی کہہ سکتے ہیں, ہم اسے سورہ سجاد بھی کہہ سکتے ہیں. آقا امام زین العابدین سید سجاد علی ابن الحسین کی سیرت کا مطالعہ کریں, ان کے معجزات دیکھیں, ان کے علمی معجزات, عملی معجزات, ان کا طرز زندگی, اور پھر یہ ضرور ہے کہ سب سے زیادہ غالب آپ کی زندگی پر مسائل رہے ہیں. اگر آقا نے آقا کا عملی اور علمی جہاد بہت ہے, معلوم بعد کرملا خدا کی قسم میں تو شجاعت امام زین العابدین بیان نہیں کر سکتا کہ کربلا اور کربلا کے بعد اسیری کی ہولناکیاں کسی اور جوان پر گزرتی تو کربلا کے بعد اس کی زندگی کیسی ہوتی ہے, مگر آقا کی زندگی 61 ہجری میں کربلا کا واقعہ ہوا ہے, اور 94 ہجری میں آپ کی شہادت ہوئی ہے. بروایت 94 ہجری, بروایت 95 ہجری, اتنا طویل عرصہ امام نے امت کی تربیت کی ہے, تعلیم تربیت, علوم قرآنی سکھائے, علوم ختم نبوت سکھائے, وراثت انبیاء سے سیرا کیا ہے ثقافت اسلامیہ کو, تہذیب و ثقافت اسلامیہ کی آبیاری فرمائی ہے. ہاں رو رو کے آبیاری فرمائی ہے. گریہ آقا کا شعار تھا. آقا کو کبھی کسی نے مسکراتے ہوئے نہیں دیکھا. وضو کے لیے سامنے پانی لایا جاتا تھا تو کہہ دیا सामने वाले समझाने की कोशिश करते थे, तसल्ली देने की कोशिश करते थे, दिलासा देने की कोशिश करते थे और वफादार थे, मगर जाहिर है कि मकाम किस्मत नहीं रखते थे ना। तो वो अपनी सतह से गुफ्तगू करते थे, कहते थे आका कब तक गिरिया करेंगे, आका का क्या जवाब होता था, तुमने हमारे साथ इंसाफ नहीं किया। कुरानी जवाब, कुरानी जवाब, याकूब के 12 बेटे थे, एक यूसुफ निगाहों से ओझल हो गए थे, इल्म नबूवत हासिल था, मालूम था बेटा जिंदा सलामत है, मगर इतना गिरिया किया कि आंखें बेलुत हो गई। मेरे सामने तो 18 यूसुफ था। अब मैं कोई रिवायत नहीं करूंगा, तो जुमला सुन लो अगर बर्दाश्त कर सकूं। तमाम रिवायात का निचोड़ है, सैयद सज्जाद की ताकत का अंदाज़ा करना है और सब्र का, सब्र का अंदाज़ा करना है। इमाम हुसैन जब तक जिंदा रहे किसी का सर कलम नहीं होने दिया, यानी आप जितने सर कलम हुए, अली अकबर का सर कलम हुआ है तो सैयद सज्जाद की निगाहों के सामने।